تمہاری عقل کیا کہتی ہے؟ باپ دادا کیا کر گئے ہیں؟ خاندان اور برادری کی مرضی کیا ہے؟ جناب مولوی صاحب اور قبلہ اور جناب پیر صاحب قبلہ کیا فرماتے ہیں؟ اور فلاں صاحب کا کیا حکم ہے؟ اور فلاں صاحب کی کیا مرضی ہے؟ اگر تم نے خدا کے حکم کو چھوڑ کر کسی کی بات بھی مانی تو خدائی میں اس کو شریک کیا، اس کو وہ درجہ دیا جو صرف خدا کا درجہ ہے۔ حکم دینے والا تو صرف خدا ہے۔ ان الحکم الا للہ، سورہ الانعام آیت 57۔ جس نے تمہیں پیدا کیا اور جس کے بل بوتے پر تم زندہ ہو، زمین و آسمان کی ہر چیز اسی کی اطاعت کر رہی ہے۔ کوئی پتھر کسی پتھر کی اطاعت نہیں کرتا، کوئی درخت کسی درخت کی اطاعت نہیں کرتا، کوئی جانور کسی جانور کی اطاعت نہیں کرتا۔ پھر کیا تم جانوروں اور درختوں اور پتھروں سے بھی گئے گزرے ہو گئے کہ وہ تو صرف خدا کی اطاعت کریں، اور تم خدا کو چھوڑ کر انسانوں کی اطاعت کرو؟ یہ ہے وہ بات جو قرآن کی ان دونوں آیتوں میں بیان فرمائی گئی ہے۔ گمراہی کے تین راستے۔ اب میں آپ کو بتانا چاہتا ہوں کہ کفر اور گمراہی دراصل نکلتی کہاں سے ہے۔ قرآن مجید ہم کو بتاتا ہے کہ اس کمبخت بلا کے آنے کے تین راستے ہیں۔ پہلا، نفس کی بندگی۔ پہلا راستہ انسان کے اپنے نفس کی خواہشات ہیں۔ وَمَنْ أَضَلُّ مِمَّنِ اتَّبَعَ هَوَاهُ بِغَيْرِ هُدًى مِنَ اللَّهِ إِنَّ اللَّهَ لَا يَهْدِي الْقَوْمَ الظَّالِمِينَ، سورہ قصص آیت 50۔ یعنی اس سے بڑھ کر گمراہ کون ہوگا جس نے خدا کی ہدایت کے بجائے اپنے نفس کی خواہش کی پیروی کی؟ ایسے ظالم لوگوں کو خدا ہدایت نہیں دیتا۔ مطلب یہ ہے کہ سب سے بڑھ کر انسان کو گمراہ کرنے والی چیز انسان کے اپنے نفس کی خواہشات ہیں۔ جو شخص خواہشات کا بندہ بن گیا، اس کے لیے خدا کا بندہ بننا ممکن ہی نہیں۔ وہ تو ہر وقت یہ دیکھے گا کہ مجھے روپیہ کس کام میں ملتا ہے، میری عزت اور شہرت کس کام میں ہوتی ہے، مجھے لذت اور لطف کس کام میں حاصل ہوتا ہے، مجھے آرام اور آسائش کس کام میں ملتی ہے۔ بس یہ چیزیں جس کام میں ہوں، جس کام میں ہوں گی، اسی کو وہ اختیار کرے گا، چاہے خدا اس سے منع کرے۔ اور یہ چیزیں جس کام میں نہ ہوں، اور اس کو وہ ہرگز نہ کرے گا، چاہے خدا اس کا حکم دے۔ تو ایسے شخص کا خدا اللہ تبارک تو تعالی نہ ہوا، اس کا اپنا نفس ہی اس کا خدا ہو گیا۔ اس کو ہدایت کیسے مل سکتی ہے؟ اسی بات کو دوسری جگہ قرآن میں یوں بیان کیا گیا ہے، ارایت من اتخذ الہ ہواہ افانت تکون علیہ وکیلا ام تحسب ان اکثرہم یسمعون او یعقلون انہم الا کل انعام بل ہوا اضل سبیلا، سورہ فرقان آیت 43 اور 44۔ یعنی اے نبی صلی اللہ علیہ وسلم، تم نے اس شخص کے حال پر غور بھی کیا جس نے اپنے نفس کی خواہش کو اپنا خدا بنا لیا ہے؟ کیا تم ایسے شخص کی نگرانی کر سکتے ہو؟ کیا تم سمجھتے ہو کہ ان میں سے بہت سے لوگ سنتے اور سمجھتے ہیں؟ ہرگز نہیں، یہ تو جانوروں کی طرح ہیں، بلکہ ان سے بھی گئے گزرے۔ نفس کے بندے کا جانوروں سے بدتر ہونا ایسی بات ہے जिसमें किसी शक की गुंजाइश ही नहीं है। कोई जानवर आपको ऐसा ना मिलेगा जो खुदा की मुकर्रर की हुई हद से आगे बढ़ता हो। हर जानवर वही चीज खाता है जो खुदा ने उसके लिए मुकर्रर की है, उसी उसी कदर खाता है जिस कदर इसके लिए मुकर्रर की गई। और जितने काम जिस जानवर के लिए मुकर्रर है बस उतने ही करता है। मगर यह इंसान ऐसा जानवर है कि जब ये अपनी ख्वाहिश का बंदा बनता है तो वो हरकतें कर गुजरता है जिनसे शैतान भी पनाह मांगे। दूसरा, बाप दादा की अंधी पैरवी। ये तो गुमराही के आने का पहला रास्ता है। दूसरा रास्ता यह है कि बाप दादा से जो रस्म रिवाज, जो अकीदे और ख्यालात, जो रंग ढंग चले आ रहे हो, आदमी इनका गुलाम बन जाए और खुदा के हुक्म से बढ़कर उनको समझे। और अगर इनके खिलाफ खुदा का हुक्म उसके सामने पेश किया जाए तो कहे कि मैं तो वही करूंगा जो मेरे बाप दादा करते थे और जो मेरे खानदान और कबीले का रिवाज है। जो शख्स इस मर्ज में मुब्तला है वो खुदा का बंदा कब हुआ? इसके खुदा तो इसके बाप दादा और इसके खानदान और कबीले के लोग हैं। इसको ये झूठा दावा करने का क्या हक है कि मैं मुसलमान हूँ? कुरान करीम में इस पर भी बड़ी सख्ती के साथ तंबीह की गई है। وَإِذَا قِيلَ لَهُمُ اتَّبِعُوا مَا أَنزَلَ اللَّهُ قَالُوا بَلْ نَتَّبِعُ مَا أَلْفَيْنَا عَلَيْهِ آبَاءَنَا أَوَلَوْ كَانَ آبَاؤُهُمْ لَا يَعْقِلُونَ شَيْئًا وَلَا يَهْتَدُونَ، سورہ بقرہ آیت 170۔ और जब कभी इनसे कहा गया कि जो हुक्म खुदा ने भेजा है इसकी पैरवी करो तो उन्होंने यही कहा कि हम तो उस बात की पैरवी करेंगे जो हमें बाप दादा से मिली है। अगर इनके बाप दादा किसी बात को ना समझते हों और राह रास पर ना हो तो क्या ये फिर भी उन्हीं की पैरवी किए चले जाएंगे? दूसरी जगह फरमाया, وَإِذَا قِيلَ لَهُمْ تَعَالُوا إِلَى مَا أَنزَلَ اللَّهُ وَإِلَى الرَّسُولِ قَالُوا حَسْبُنَا مَا وَجَدْنَا عَلَيْهِ آبَاءَنَا أَوَلَوْ كَانَ آبَاؤُهُمْ لَا يَعْلَمُونَ شَيْئًا وَلَا يَهْتَدُونَ، يَا أَيُّهَا الَّذِينَ آمَنُوا عَلَيْكُمْ أَنفُسَكُمْ لَا يَضُرُّكُمْ مَن ضَلَّ إِذَا اهْتَدَيْتُمْ إِلَى اللَّهِ مَرْجِعُكُمْ جَمِيعًا فَيُنَبِّئُكُمْ بِمَا كُنتُمْ تَعْمَلُونَ، سورة مائدہ آیت 104-105۔ और जब उनसे कहा गया कि आओ इस फरमान की तरफ जो खुदा ने भेजा है और आओ रसूल की तरीक़े की तरफ, तो उन्होंने कहा कि हमारे लिए तो बस वही तरीक़ा काफ़ी है जिस पर हमने अपने बाप दादा को पाया है। क्या ये बाप दादा ही की पैरवी किए चले जाएंगे चाहे इनको किसी बात का इल्म ना हो और वो सीधे रास्ते पर ना हो? ऐ ईमान लाने वालों, तुमको तो अपनी फिक्र होनी चाहिए। अगर तुम सीधे रास्ते पर लग जाओ तो किसी दूसरे की गुमराही से तुम्हें कोई नुकसान न होगा। फिर आखिरकार सबको खुदा की तरफ वापस जाना है। उस वक्त खुदा तुमको तुम्हारे आमाल का नेको बद सब कुछ बता देगा। ये ऐसी गुमराही है जिसमें तकरीबन हर जमाने के जाहिल लोग मुब्तला रहे हैं और हमेशा खुदा के रसूलों की हिदायत को मानने से यही चीज इंसान को रोकती है। हजरत मूसा अलैहिस्सलाम ने जब लोगों को खुदा की शरीयत की तरफ बुलाया था उस वक्त भी लोगों ने यही कहा था, अजेतना ली तल्फितना अम्मा वजदना अलैही आबाना, सूरह यूनुस आयत 78। क्या तू हमें इस रास्ते से हटाना चाहता है जिस पर हमने अपने बाप दादा को पाया है? حضرت ابراہیم علیہ السلام نے جب اپنے قبیلے والوں کو شرک سے روکا